यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नवगठित मन्त्री परिषद विस्तार। गृहमा ओम प्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङ नियुक्त। शपथ लगत्तै पदभार ग्रहण। देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम हुनुपर्नेमा जेएनजी प्रदर्शनका घाइते युवाहरूको जोड़। र इजरायलले कतारमा गरेको आक्रमणलाई लिएर अरब र इस्लामिक राष्ट्रका नेताहरूको आकस्मिक बैठक। इजरायललाई दोहोरो मापदण्ड नअपनाउन कतारको आग्रह। अब समाचार विस्तारमा। नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई शपथ गराउनु भएको हो। राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा उहाँहरूलाई आइतबार साँझ मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरू खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्याललाई गृह र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ। बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नु भएको छ। खनाल नेपाल सरकारका पूर्व अर्थ सचिव हुनुहुन्छ भने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ। अर्याल अधिवक्ता हुनुहुन्छ। खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आउनु भएको छ भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट हटेपछि नागरिकका आवाज उठाउँदै आउनु भएको छ। अधिवक्ता अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्तिको अयोग्यता सम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उहाँ चर्चामा आउनु भएको थियो। नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले आज पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री अर्यालले सरकारले जेएनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने लगायतका तीनवटा निर्णयमा हस्ताक्षर गर्नुभयो। गृहमन्त्री अर्यालले कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्री परिषदको बैठकले तय गर्ने बताउनुभयो। गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काज क्रिया खर्चका लागि तत्काल 1,00,000 रूपियाँ उपलब्ध गराउने र शवको व्यवस्थापनका लागि निशुल्क सवारी साधनको व्यवस्था गर्ने निर्णय गरिएको बताउनुभयो।
प्रदर्शनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मान स्वरूप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने। दोस्रोमा चाहिँ मृतकहरूको परिवारलाई काजक्रिया बापत प्रति मृतक रु 1,00,000 उपलब्ध गराउने रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने। परिवारका सदस्यहरूको आग्रह बमोजिम मृतकका शवहरूको व्यवस्थापनका लागि निशुल्क सवारी साधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने।
पदभार ग्रहण अघि मन्त्रालयमा गृहमन्त्री अर्याललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले आज पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र टुक्री आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। अर्थमन्त्री खनालले अबको प्राथमिकता युवाका माग पूरा गर्नुपर्ने र निर्वाचन गर्नुपर्ने भएकोले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडि नबढ़ाउने, तयारी नभएका टुक्री आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरेर काम अगाडि बढाउने बताउनुभयो।
टुक्रे आयोजनाहरू र अरू फजुल खर्चमा गरिएको विनियोजनलाई चाहिँ पुनर्मूल्याङ्कन गरेर अब त निर्वाचन गर्नको निमित्त हामीले खर्च जुटाउनु पर्नेछ, यत्रो पुनर्निर्माण गर्नुपर्नेछ, युवाहरूको आशा बमोजिम दुरुपयोगलाई नियन्त्रण गर्नुपर्नेछ, त्यो गर्नको निमित्त एउटा कार्यदल गठन गरिएको छ। 3 दिनभित्रमा उहाँहरूले त्यो प्रतिवेदन तयार गरेर त्यसलाई कार्यान्वयन
आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उहाँले बताउनुभयो। पदभार ग्रहण पछि अर्थ मन्त्रालयमा अर्थमन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गर्नुभएको थियो। भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका घाइतेहरूले देशमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम हुनुपर्नेमा जोड़ दिएका छन्। आन्दोलनका क्रममा गोली लागेर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूले आफूहरूले भ्रष्टाचारको अन्त्य, सुशासन, स्वदेशमै रोजगारीको अवसरको सिर्जना हुनुपर्ने माग राखेर प्रदर्शन गरेको तर प्रदर्शनमा गलत तत्वको घुसपैठका कारण मुलुकभर ठूलो मात्रामा जनधनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन्। संवाददाता केशव ढुंगाना र बालिका मादेनको रिपोर्ट।
काठमाडौँमा पढ़ाईसँगै पार्ट टाइम काम गर्दै आउनुभएका कैलालीका 22 वर्षीय आदित्य रावलले भदौ 23 गते सोमबारका दिन भने आफ्नो दैनिक कार्यलाई थाती राख्दै जेन्जी प्रदर्शनमा सहभागी हुने निर्णय गर्नुभयो। सामाजिक सञ्जाल टिकटकमा भ्रष्टाचार नेपो किड्स विरूद्ध यत्रतत्र आह्वान गरिएको जेन्जी प्रदर्शनको खबर पाएका रावल कामबाट विदा मागेरै प्रदर्शन स्थलतर्फ लाग्नुभयो। शुरूमा साथीहरूसँग शान्तिपूर्वक नाच्दै गाउँदै माइतीघरदेखि बानेश्वरतर्फ बढ़ेको प्रदर्शनमा विभिन्न समूहहरू थपिने क्रम बढ़दै गएको र संसद भवन अघि पुगेपछि अनपेक्षित रूपमा प्रदर्शन द्वन्दमा बदलिएको रावल सम्झनुहुन्छ। गोडामा 3 वटा गोली लागि अचेत अवस्थामा निजामती अस्पतालमा उपचारका लागि पुर्याइएका रावललाई आफ्नै आँखा अघि साथीहरू गोलीको शिकार भएपछि बचाउन जाँदा आफूलाई पनि गोली लागेको सम्म याद छ।
सुरुमा नाचगान गर्दै गएको थियो किनकि हामी स्कुल ड्रेसमा थियौँ। अब कलेजको साथीहरू आँखा अगाडि ढल्दाखेरि एकजना भाइ त गुमाए, प्लिज मलाई यसलाई चाहिँ मेरो साथी हो एउटा साथी मरेछ यसलाई चाहिँ उठाउँदै हुने अनि हात सरेन्डर गरेर नै गएको थिएँ। अब ठ्याके मलाई पनि सर्ट हान्यो, त्यसपछि 3 गोली लाएको रहेछ भनेर नि मैले हस्पिटलमा यो पट्टी लगाइसकेपछि थाहा पाएको।
प्रदर्शनमा सहभागी अधिकांश युवाहरू बढ्दो भ्रष्टाचार र बेरोजगारीको विरूद्ध युवा समूहले सामाजिक सञ्जालमा चलाएको ट्रेन्डबाट प्रभावित भएर स्वत स्फूर्त रूपमा सड़कमा उत्रिएका थिए। अस्पतालमा उपचाररत पाटनका 22 वर्षीय बेकम देउला र बनेपाका 19 वर्षीय सुभाष दाहाल
के मैले अब अगाडिदेखि नै देखिरहेको थिएँ इन्टरनेटहरूमा जानुपर्छ भनेर चाहिँ सोचि नै राखेँ क्या। के डिफरेन्सेस हुन्छ भने त अफकोर्स जानु परिहाल्यो भनेर निस्क्यायो। खासमा मेन रिजन भनेको चाहिँ त्यही करप्सन धेरै भएर हो। अब हामी जस्तो युवाहरूलाई अलिकति केही त्यस्तो अपर्च्युनिटी या केही रोजगारहरू पनि केही पनि छैन।
म अब करप्सन रोक्न भनेर सहभागी भएको हो। यो त्यति भयो भने त सब चेन्ज आइहाल्यो नि, सब यो भ्रष्टाचारले त गर्दा हो नि।
युवाहरूको आक्रोशमा परि राष्ट्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा भवन लगायतका महत्वपूर्ण भौतिक संरचना र निजी क्षेत्रको ठूलो लगानी समेत खरानी भएको छ। युवाहरूले उचित मार्गदर्शन पाउन नसक्दा प्रदर्शन अनियन्त्रित भई ठूलो क्षति बेहोर्नु परेको प्रति भने घाइतेहरू खुसी छैनन्। युवाहरूलाई उचित शिक्षा र संस्कारसँगै राज्य व्यवस्था र राजनीतिक प्रणालीका बारेमा समेत सचेत गराउन जरूरी रहेको बताउनुहुन्छ प्रदर्शनका घाइते आदित्य रावल र निशेष महरा।
एक त प्रोपर लिड गर्ने मान्छे भने लिड गर्ने मान्छेले सबैले लिड गर्न सकेन। स्कुल ड्रेसमा आएको मान्छे त्यो गोली खान जान्छु भनेर जाँदैन क्या, त्यसले प्लान नै थिएन कसैको त्यस्तो होला भन्ने। सिंह दरबार प्राइभेट प्रोपर्टी भाटबटी त्यसलाई जलाउन आवश्यकता थिएन। त जेन्जीहरूलाई स्टिल पनि फुल्ली इन्फर्मेसन छैन क्या, सो एजुकेसन सिस्टम अलिकता बलियो बनाइनु पर्यो।
कहाँबाट भवनभित्र छिरे पनि थाहा पाएको थिएन, खासै फ्रन्ट लाइनमै थिए, गोली हान्दा चाहिँ फर्स्ट लाइनमै थिए। गोली खाएको त प्राउडै हो, अर्को चान्स पायो भने नि खाइदिन्छु बरु। तर जे चेन्जको लागि गर्न खोजेको थियो त्यो चेन्ज केपेबल मान्छे आउनु पर्यो क्या।
जेन्जी पुस्ताको निराशा सहितको आक्रोश मिसिएको प्रदर्शनले 27 घण्टामै मुलुकलाई अपूरणीय क्षति पुर्याएको छ। अब देशलाई पुनर्जीवन प्रदान गर्न युवा जेन्जीका आवाजलाई महत्व दिँदै सबै मिलेर अघि बढ्नुको विकल्प छैन। सहकर्मी केशव ढुङ्गानाको साथमा बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
जेएनजी आन्दोलनका घाइते युवाहरूको विचारलाई लिएर तयार पारिएको यो रिपोर्ट पछि अब बाँकी समाचार। जेएनजी प्रदर्शनको क्रममा भएको तोडफोड र आगजनीको घटनापछि बन्द भएको पर्सा जिल्ला अदालतको सेवा प्रवाह सुचारू भएको छ। विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रवाह बारे अदालतले जारी गरेको नयाँ सूचना अनुसार अदालतको भदौ 29 गतेको निर्णय अनुसार अदालतमा उपस्थित हुन नसकेका पक्षहरूलाई म्याद तथा तारीख थाप्न 30 दिनको समय दिने व्यवस्था गरेको हो। कर्फ्यू तथा निषेधाज्ञा हटेसँगै आवत जावत सहज बनेपछि अदालतको कामकाज नियमित रूपमा सञ्चालनमा आएको अदालतले जनाएको छ। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरूद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको करिडोरको बागलुङ खण्ड स्थित बागलुङ नगरपालिका 13, काला खोला बगर र जैमिनी नगरपालिका 8 बेल बगरमा पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो। काला खोला क्षेत्रमा यसअघि पनि पहिरो खसेको थियो। रूपन्देहीको भैरहवा र यसको आसपासका क्षेत्रमा गैरातीदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। लगातारको पानीले शहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवत जावतमा कठिनाई भएको छ। विशेष गरी भैरहवाका वडा नम्बर 3 खजहना, वडा नम्बर 6 भैया टोल र बैंक रोड क्षेत्रमा पानी जमेको छ। शहरको महत्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ। यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालमा पुग्न र त्यहाँभित्र आवत जावत गर्न असहज भएको छ। जेएनजीको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गरी बन्द गरिएको नेपालगंज नाका खोलिएको छ। नेपालगंजको जनजीवन सुधार भएपछि नाका खोलिएको हो। नाका खुलेपछि भारतीय सीमा बजारमा किनमेल गर्नेको भीड़ लागेको छ। नेपालगंज भन्सार कार्यालयले पनि आंशिक रूपमा सेवा शुरू गरेको छ। शुक्रबारदेखि पेट्रोलियम पदार्थ ल्याउन शुरू गरेको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिनुभएको छ। जेएनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका 239 कैदी बन्दी फिर्ता भएका छन्। कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा 227 पुरूष र 12 महिला कैदी बन्दी रहेका छन्। म्याग्दीमा कारागारबाट भागेका 52 कैदी बन्दीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। बेनी नगरपालिका 2 खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ 25 गते बिहान ताला तोडफोड गरेर 76 कैदी बन्दी भागेका थिए। संघीय संसद सचिवालयले संघीय संसद भवन नयाँ बानेश्वरबाट लुटपाट गरी लगिएका भौतिक तथा विद्युतीय उपकरण लगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरेको छ। सचिवालयले संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र भवन परिसरमा रहेका टेबल, कुर्सी, कम्प्यूटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिफोन, मोनिटर, माइक, मिक्सर, फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरण लगायतका सामग्री फिर्ता गर्न आज सूचना जारी गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। तराई क्षेत्रमा बसोबास गर्ने थारू, मधेसी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायुको कामना गर्दै आज जितिया पर्व मनाइँदैछ। जितिया पर्वका अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले राष्ट्रिय समुदायलाई दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न र इजरायललाई उसको अपराधका लागि सजाय दिन आग्रह गर्नुभएको छ। दोहामा इजरायलले हमासका नेताहरूमाथि हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्व सन्ध्यामा आयोजित तयारी बैठकमा उहाँले इजरायललाई दोहोरो मापदण्ड नअपनाउन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री थानीले इजरायलले विनाशको भूमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न नसक्ने बताउनु भएको छ। अब मौसम। हाल मनसूनको न्यूनचापीय रेखा सदर स्थान आसपास अवस्थित रहेको साथै अरब सागर तथा बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बादल लाग्नेछ। दिउँसो देशका पहाड़ी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम पानी पर्ने सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै कोशी र बागमती प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवगठित मन्त्री परिषद विस्तार, गृहमा ओम प्रकाश अर्याल, अर्थमा रामेश्वर खनाल र ऊर्जामा कुलमान घिसिङ नियुक्त, शपथ लगत्तै पदभार ग्रहण। देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम हुनुपर्नेमा जेएनजी प्रदर्शनका घाइते युवाहरूको जोड, र इजरायलले कतारमा गरेको आक्रमणलाई लिएर अरब र इस्लामिक राष्ट्रका नेताहरूको आकस्मिक बैठक, इजरायललाई दोहोरो मापदण्ड नअपनाउन कतारको आग्रह। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।